यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भ्रमणका लागि आज भारत जानुहुँदै नेपालमा गुणस्तरीय लगानी भित्र्याउनु पर्नेमा प्रधानमन्त्री देउवाको जोड़। वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सत्तारूढ़ दलको निर्णय। 4,21,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का सहित 27 जना विरूद्ध मुद्दा दायर। र रूसी मुद्रामा तेल खरिद नगरे पश्चिमा राष्ट्रहरूलाई तेल निर्यात नगर्ने रूसको चेतावनी।
के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवा आज भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडूसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ। यस्तै प्रधानमन्त्री देउवा र भारतका समकक्षी नरेन्द्र मोदीबीच भोलि हैदराबाद हाउसमा भेटवार्ता हुनेछ। भोलि नै द्विपक्षीय प्रतिनिधिमण्डल स्तरीय वार्तासँगै विविध सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यसूची छ। प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी डाक्टर आरजू राणा, परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ा, कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राई यादव, सचिव तथा उच्च अधिकारीहरू सहभागी हुनुहुनेछ। प्रधानमन्त्री देउवा चैत 20 गते वाराणसी धाम पुग्नुभई स्वदेश फर्कनुहुने कार्यक्रम छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बढ़दो व्यापार घाटा, घट्दो विप्रेषण तथा कसिलो तरलताको समस्याबाट मुक्ति पाउन गुणस्तरीय लगानी भित्र्याउनु पर्नेमा जोड़ दिनुभएको छ। हिजो सम्पन्न लगानी बोर्डको 50औं बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रको आर्थिक समृद्धिको जग निर्माण गर्न ज्ञान, सीप, पूँजी र प्रविधिको अहम भूमिका रहने भएकाले पूँजी र प्रविधि भित्र्याउन बोर्डको कार्यालयलाई विशेष पहल गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री देउवाले हालसम्म बोर्डले गरेका प्रयासको सराहना गर्नुहुँदै बोर्डका निर्णयहरू शीघ्रताका साथ कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायहरूलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले सूर्य तारा सिमेन्ट परियोजना निर्माण, संचालन एवं व्यवस्थापनका लागि 14,27,50,00,000 बराबरको लगानी स्वीकृत गरेको छ। यस्तै नवलपरासीको वर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि दुई एग इण्डस्ट्रीज गम्ब जर्मनीलाई अनुमति पत्र दिने निर्णय गरेको बोर्डका उपसचिव एवं सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकासका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। हिजो काठमाण्डुमा रिपोर्टर्स क्लबको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सूचना प्रविधिको मिथ्या र भ्रामक समाचारले संचार माध्यमको विश्वसनीयतामा प्रश्न उठ्ने हुँदा निष्पक्ष समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो।
हाम्रो मुलुकमा पनि मिडिया हरेक राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको मैले महसुस गरेको छु। पूर्ण प्रेस स्वतन्त्रतामा प्रतिबद्ध छु। वर्तमान सरकार पनि स्वतन्त्रतामा छ। पछिल्लो समय मिथ्या र भ्रामक समाचार सूचनाहरू पनि बढ्न थालेको देखिएको छ। मिथ्या र भ्रामक समाचारले सबै संचार माध्यमको विश्वसनीयतामा शंका उत्पन्न गराउँछ। मिथ्या र भ्रामक समाचारहरू निराकरण गर्न सरकार, राजनीतिक दल, संचारकर्मी संयुक्त पहल हुन आवश्यक छ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई संकट पर्दा माओवादीले जहिले पनि महत्वपूर्ण भूमिका खेल्दै आएकाले शान्ति सम्झौतादेखि एमसीसी पास गर्नेसम्मका काम माओवादी अग्रसर भएरै सम्भव भएको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नेपालको संविधानले प्रत्याभूति गरेकाले लोकतान्त्रिक स्थिरताका लागि अब संचार क्षेत्रले कलम चलाउनुपर्ने बताउनुभयो। मन्त्री कार्कीले आगामी 10 वर्षभित्रमा नेपाललाई एसियाको सम्पन्न मुलुकका रूपमा स्थापित गर्ने पनि उल्लेख गर्नुभयो। नेकपा एमालेका उपाध्यक्ष सुभाष चन्द्र नेमाङले राजनैतिक दलहरू मिलेर अगाडि बढ़नुको विकल्प नभएको बताउनुभयो। सत्तारूढ़ दलहरूले यही वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो।
सम्पन्न हुने निर्वाचनमा पाँच दलीय गठबन्धन एक ठाउँमा लिएर जसरी अस्ति राष्ट्रिय सभामा हामीले चुनाव लड्यौं त्यसरी नै हामीले चुनाव लड्ने चाहिँ निर्णय गरेको छ।
शीर्ष नेताहरू सम्मिलित बैठकले चुनावी तालमेलका लागि प्रदेश जिल्ला र स्थानीय स्तरका नेताहरू सम्मिलित कार्यदल बनाउने निर्णय पनि गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो। पत्रकारहरूको एक प्रश्नको जवाफमा मन्त्री कार्कीले भारत र नेपाल बीचमा रहेका केही असमझदारी र समस्याहरू राजनैतिक र कूटनीतिक तहबाट समाधान हुने बताउनुभयो। बैठकले प्रधानमन्त्रीको आजदेखि हुने भारत भ्रमणको सफलताका लागि पनि शीर्ष नेताहरूले शुभकामना दिनुभएको मन्त्री कार्कीले जानकारी गराउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताले अहिले फेरि माओवादी पार्टीप्रति भरोसा गरिरहेको दावी गर्नुभएको छ। नेपालगंजमा हिजो पार्टीको राजनैतिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले मुलुक पटक पटक संकटमा परेका बेला माओवादीको अगुवाईमा नै मुलुकले निकास पाएको दावी गर्नुभयो। अध्यक्ष प्रचण्डले विगतमा केही कमजोरी भएको स्वीकार्दै अब पार्टीले कुनै कमजोरी नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लै निर्वाचनमा जाने बताउनु भएको छ। जुम्लाको सिजा गाउँपालिकाको नराकोटमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय तह मात्र नभई प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरे पनि एमाले एक्लै जाने बताउनुभयो। अध्यक्ष ओलीले जुम्ला खस भाषा संस्कृति र सभ्यताको धनी ठाउँ भएको पनि बताउनुभयो। नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न तहमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ। कांग्रेस उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा हिजो बसेको बैठकले प्रदेश लगायत विभिन्न तहका सभापतिहरूको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्ब गठन गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। बैठकले संसदीय समिति कार्य सम्पादन समिति अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्ब गठन गर्न पनि निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ। बैठकले आवश्यक जिम्मेवारी बाँडफाँड गरेर दृढ़ एकताका साथ निर्वाचन परिचालन अभियानमा क्रियाशील हुन पनि निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। हिजोको बैठकमा सदस्यहरू डाक्टर प्रकाश शरण महत, सुरेन्द्र राज पाण्डे, शंकर भण्डारी, सीता गुरूङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, संजय कुमार गौतम, मधु आचार्य, जितजंग बस्नेत, नयनसीमा महर, दिलमान पाखरिन, रामहरि खतिवड़ा, अञ्जनी श्रेष्ठ, रंगमती शाही, मंजु कुमारी यादव, सरस्वती अर्याल तिवारी, प्रतिमा गौतम, कुन्दन राज काफले, हरिशरण नेपाली, नानु बास्तुला र जीवन राणाले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनमा सबै मतगणना स्थलमा सीसीटीभी क्यामेरा जडान गरिने तयारी गरेको जनाएको छ। आयोगको नियमित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै मतदान केन्द्रमा सम्भव नभए पनि 753 मतगणना स्थलमा भने सीसीटीभी क्यामेरा राख्ने र आयोगले केन्द्रबाट निरीक्षण गर्ने गरी तयारी रहेको जानकारी दिनुभयो। आयोगले निर्वाचनको व्यवस्थापन र संचालनलाई लैंगिक समावेशी बनाई निर्वाचन प्रक्रियामा सहभागिता तथा प्रतिनिधित्व गराउन राजनैतिक दलहरूलाई 17 बुधे निर्देशन समेत दिएको छ। पूर्व सांसद मंश नेपालले स्थानीय तहको निर्वाचनमा निष्पक्ष धाँधली रहित र स्वतन्त्रतापूर्वक मतदान गर्ने वातावरण बनाउन सबै पक्षसँग आग्रह गरेको छ। पूर्व सांसद मंश नेपालले हिजो पत्रकार सम्मेलन गरेर वैशाख 30 हुने स्थानीय तह निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन अस्वाभाविक रूपमा भइरहेको मूल्य वृद्धि नियन्त्रण गर्न र अघोषित रूपमा भइरहेको लोड सेडिङ हटाउन सरकारको ध्यान आकर्षण गराएको हो। मंशका अध्यक्ष ओमकार श्रेष्ठले पेट्रोलियम पदार्थ, निर्माण सामग्री, दैनिक उपभोग्य सामग्री लगायतका वस्तुमा भएको स्वाभाविक मूल्य वृद्धि सरकारले नियन्त्रण गर्नुपर्ने बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले सर्लाही जिल्लाको बागमती नगरपालिका सात निमी चोकमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गर्न निर्देशन दिनुभएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई हिजो टेलिफोन गर्नुभई परिस्थितिलाई बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा समाधान गर्न निर्देशन दिनुभयो। मन्त्री खाँडको निर्देशन अनुसार नै सबै पक्षसँग वार्ता र छलफल गरेर समस्याको समाधान गर्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो। हिजो मध्याह बागमती नगरपालिका सात निमी चोकको भित्री सड़क खण्डमा गाजली चोकबाट बागमतीतर्फ जाँदै गरेको क्रेनले साइकललाई ठक्कर दिँदा साइकल यात्री 17 वर्षीय सुमित्रा परियारको घटनास्थलमै मृत्यु भएको थियो। सर्वोच्च अदालतमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक एआईजी बढ़ुवा गर्ने सरकारको निर्णय विरूद्ध रिट निवेदन दायर गरिएको छ। वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैर कानूनी रूपमा बढ़ुवा गरेको उल्लेख गर्दै हिजो डीआईजी ईश्वर बाबु कार्कीले रिट निवेदन दायर गर्नुभएको हो। हिजो बसेको मन्त्री परिषद बैठकले डीआईजी वसन्त कुमार पन्त, धीरज प्रताप सिंह र रविन्द्र बहादुर थानुकलाई एआईजीमा बढ़ुवा गर्ने निर्णय गरेको थियो। उक्त निर्णय विरूद्ध तीन रिट निवेदन सर्वोच्च अदालतमा पुगेको त्यसमध्ये एक दर्ता भएको छ भने दुई दर्ता हुने प्रक्रियामा रहेको छ। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार डीआईजी कार्कीको रिट दर्ता भएको छ, आइतबारका लागि पेशी तोकिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का सहित 27 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरेको छ। आयोगले गाउँपालिकाका अध्यक्ष खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरू राजु प्रसाद न्यौपाने, टंक प्रसाद चौलागाई सहित 27 जना विरूद्ध 4,21,00,000 भन्दा बढ़ी रूपियाँ बिगो मागदाबी सहित विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको गाउँपालिका 4 बिजुली कोट, वडा नम्बर 5 नागदह र वडा नम्बर 1 दुरा गाउँमा विद्युतीकरण गर्न उपकरण किन्दा खरिद समिति नबनाई आफू अनुकूल उपभोक्ता समिति गठन गरेर आर्थिक वर्ष 2074-75 र 75-76 अनियमितता गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई पारदर्शी र व्यवस्थित गरिने बताउनु भएको छ। मन्त्रालयले हिजो स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूसँग आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली स्वास्थ्य परीक्षण रिपोर्ट बनाउनेदेखि सरकारले तोकेको मापदण्ड नपुगेका स्वास्थ्य संस्था मार्फत रिपोर्ट बनाउने प्रवृत्ति अन्त्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका समग्र चरण तथा प्रक्रियाहरूलाई पारदर्शी, व्यवस्थित र सुरक्षित बनाउने ध्येयका साथ मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्रालयका सचिव एकनारायण अर्यालले गन्तव्य मुलुकमा गइसकेपछि श्रमिकमा आउन सक्ने स्वास्थ्य समस्या बस्न नयाँ मापदण्ड बनाएर कड़ाईका साथ अनुगमन गर्ने मन्त्रालयको योजना रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन सूचना र सन्देश।
श्रम ऐन 2074 पालना गरौं, श्रमिक श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। काठमाण्डु उपत्यकामा आज परम्परागत घोड़े यात्रा मनाइँदैछ। यस अवसरमा सरकारले आज काठमाण्डु उपत्यकामा सार्वजनिक विदा दिएको छ। जनविश्वास अनुसार गुरू मापा भनिने तुड़ी नाम गरेको राक्षसले एउटा खे अर्थात चौरमा बसी शहरका केटाकेटी खाने हुँदा त्यसको अत्याचारबाट आतंकित भएका शहरवासीले विभिन्न उपायले संहार गर्दा पनि त्यसको आत्मा वर्तमान टुड़ी खेलको पूर्व दक्षिणमा रहेको एउटा रूखको फेदमा जीवितै छ भनिन्छ। त्यसै विश्वासका आधारमा फेरि जागा भएर त्यसले बाल बालिकाहरूलाई गर्न सक्ने सम्भावित भएले टुड़ी खेलमा आज घोड़ा कुदाएर टुड़ी अर्थात गुरू मापाको आत्मालाई घोड़ाको टापले कुल्चाएर दबाएको मानिन्छ। शहरका कुनै पनि बालक बालिकामाथि खतरा नहोस् भनी परे राति वर्तमान टुड़ी खेलभित्र रहेको रूखको फेदमा गुरू मापालाई खानेकुरा दिइने चलन छ। आजै टुड़ी खेलमा नेपाली सेनाका तर्फबाट मुख्य रूपमा अश्वकला, मोटरसाइकलको रोमाञ्चकारी खेल, शारीरिक व्यायाम तथा युद्धकला पनि प्रदर्शन गरिन्छ। हिजो देशभर 25 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 4,951 नमूना परीक्षण गर्दा 25 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो 89 जना संक्रमण मुक्त भएका छन्। हिजो 60,260 जनाले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पर्साको पोखरियामा हिजो 2 मोटरसाइकल एक आपसमा ठोक्किँदा 2 घटनास्थलमै मृत्यु भएको छ। घटनामा 3 गम्भीर घाइते भएका छन्। पोखरिया नगरपालिका वडा नम्बर 4 स्थित नहर छेउको सड़कमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। मृत्यु हुनेमा पर्साको धोबिनी गाउँपालिका वडा नम्बर 2 गुलरिया निवासी 35 ललन पटेल र पर्साको इसखुवा प्रसौनी गाउँपालिका वडा नम्बर 5 एकडरवा निवासी 29 हसिन्दर सहनी रहेका छन्। बाँकेको पिछड़िएको क्षेत्रका रूपमा सूचीकृत नरेनापुर गाउँपालिकामा मातृ शिशु मृत्यु दरमा निकै सुधार आएको छ। घरमै सुत्केरी हुँदा मातृ शिशु मृत्यु दरको जोखिम बढ़ने गरेकोमा पछिल्लो समय महिलाहरूले नियमित गर्भ जाँच गराउनुका साथै स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउने गरेका छन्। नेपालगंजबाट नवीन गिरीको रिपोर्ट।
बाँकेको सदरमुकाम नेपालगंजबाट करिब 40 किलोमिटर पूर्व दक्षिणमा रहेको नरेनापुर गाउँपालिकामा मधेसी र मुस्लिम समुदायको बसोबास छ। अशिक्षा, कमजोर चेतना स्तर र आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा बाँचेको नरेनापुर अब आफ्नो अवस्था बदल्दै गरेको चरणमा छ। गर्भ रहेको बेला स्वास्थ्य संस्थामा नजाने महिलाहरू नियमित गर्भ जाँच गराउन हिजो आज निर्धक्कका साथ स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्। गर्भ जाँच गराउन मटेहिया स्वास्थ्य चौकीमा पुगेकी नरेनापुर 5 मटेहिया गाउँकी 8 महिनाकी गर्भ पति ग्यालाह गोडिया।
4 जाँच होत है, 6 8 9 फिर से जाँच करा जात है कि बच्चा ठीक है, सही है, तबियत की ना है।
ग्याला गोडिया जस्तै जमुना गाउँकी जोहरा खाँ पनि गर्भ जाँच गराउँदै गरेको अवस्थामा स्वास्थ्य चौकीमा भेटिनु भयो। आफ्नो र पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्था बुझ्न आफूले नियमित स्वास्थ्य जाँच गराउँदै आएको खाँले बताउनु भयो।
आवाज आत है बच्चा के लिए जिसे तकलीफ हो बारेमा तकलीफ न हो सिद्धा न हो खाने पिने के लिए बढ़िया हो गोली दवाई दियात है आयरन चक्की देत है।
गत आर्थिक वर्षमा नरेनापुरको मटेहिया स्वास्थ्य चौकीमा 222 महिलाहरू सुत्केरी भएको तथ्याङ्क छ, जबकि त्यसअघि यो संख्या निकै न्यून हुने गर्दथ्यो। पछिल्लो 3 महिनामा पनि स्वास्थ्य चौकीमा सुत्केरी हुनेहरूको संख्या बढ्दो क्रममा छ। मटेहिया स्वास्थ्य चौकीका अहव लवकुश यादव।
जनचेतनाहरू फैलिया छ, जे होस् उहाँहरूको स्वास्थ्य राम्रो होस् भनेर प्रत्येक 4 6 महिना 8 र 9 महिनामा जाँच गर्न आउनुहुन्छ र सुत्केरी हुनलाई पनि यही स्वास्थ्य संस्थामा आफै आउनुहुन्छ।
गत आर्थिक वर्षमा नरेनापुरमा 5 गर्भवतीले सुत्केरी हुने बेलामा ज्यान गुमाए। त्यसअघिको अवस्था झन नाजुक थियो, तर चालू आर्थिक वर्षमा 1 मात्रै मृत्यु भएको छ। जनचेतनाको विकास र घर छेउमै उपलब्ध स्वास्थ्य सेवाको उपभोग गरिरहेका कारण यसमा सुधार आएको स्वास्थ्य कर्मीहरू बताउँछन्। सिनियर अहेव रवि भूषाल।
यहाँ स्वास्थ्य संस्थामा लिएको कारणले शिशु मृत्यु दर पनि कम छ र मातृ मृत्यु दर पनि कम छ।
गाउँपालिकाले पनि सबै गर्भवती महिलालाई स्वास्थ्य चौकी पुग्न प्रोत्साहन गर्दै मातृ शिशु मृत्यु दर घटाउन पहल कदमी लिएपछि उल्लेख्य सुधार भएको बताइएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
सिन्धुलीको कमलामाई नगरपालिका एक गुराँसीमा लामो समयपछि विद्युत जडान गरिएको छ। टुकी र मैनबत्ती बालेर वर्षौं बिताएका गुराँसीका 45 घरका लोपोन्मुख र सीमान्तकृत समुदाय गाउँमा बिजुली पुगेपछि खुशी भएका छन्। सिन्धुलीबाट कमल सरला सुनुवारको रिपोर्ट।
त्यो मयनबाती टुटीबाती अहिले झन् बिजुली आयो, हामीलाई झन् सुविधा राम्रो खुसी भएको छ।
टुकी र मयनबत्ती बालेर वर्षौं बिते, तर अहिले गाउँमा बिजुली बत्तीको सुविधा पुग्यो। कमलामाई नगरपालिका एक गुराँसीकी कोकिला माया हायो खुसीले दङ्ग हुनुहुन्छ। वर्षौं पछि गाउँले उज्यालो देख्न पाउँदा शान्ता हायुको पनि खुसी चुलिएको छ। भौगोलिक विकटताको कारण अग्ला अग्ला डाँडा काँडा चारैतिर वन जंगलले ढाकेको गुराँसीमा विद्युत र संचारको पहुँच थिएन। समुदायको पहल र स्थानीय सरकारको सहयोगमा गाउँमा बिजुली बत्ती आएपछि कोकिला र शान्ता हायु जस्तै खुसी देखिनुहुन्छ। कमलामाई नगरपालिका एक गुराँसीका जित बहादुर ब्लोन।
बिजुली लान्थेन, अन्धकारमा बसिरहेको थियो, अन्धकारमा बस्यो मान्छे उज्यालो हुन्थ्यो त धेरै खुसी छन्।
गुराँसीमा बिजुली बत्तीको सुविधा पुगेपछि कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग बहादुर खत्रीले आफ्नो प्रतिबद्धता लगभग पूरा भएको बताउनुभयो।
कमलामाई नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा सबै गाउँमा बत्ती पुर्याउने योजना मुताबिक अत्यन्त कमलामाई नगरपालिका 1 वार्डको सबभन्दा विकट ठाउँ भन्दा पनि हुन्छ यसलाई। यो ठाउँमा हामी उपस्थित भएर आज यो बिजुली बत्ती बाल्न पाउँदा उपलब्धिमूलक रूपमा हामीले लिएका छौँ।
गाउँमा बिजुली बत्तीको सुविधा पुगेपछि गुराँसीका 45 घर लोपुन्मुख र सीमान्तकृत समुदाय बिजुली बत्तीको उज्यालोमा रमाइरहेका छन्। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आजदेखि पश्चिमा राष्ट्रहरूले रूसी मुद्रामा कच्चा तेल खरिद नगरे तेलको निर्यात रोक्ने चेतावनी दिनुभएको छ। जर्मनीले रूसको उक्त घोषणालाई राजनैतिक धम्कीको संज्ञा दिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले तेलको बढ़दो मूल्यलाई मध्यनजर गरी अमेरिकाको रणनीतिक भण्डारबाट 18 करोड़ ब्यारल तेल बजारमा ल्याउने घोषणा गर्नुभएको छ। रूसले युक्रेनको मारियोपोल शहरमा एक दिनका लागि युद्धविराम घोषणा गरेपछि युक्रेन सरकार ले दर्जनौ बसहरू मानवीय सहायताका लागि मारियोपोल पठाएको छ। रूसले एक दिनका लागि युद्धविराम घोषणा गरे पनि कुनै पनि समय आक्रमण गर्न सक्ने आशंकामा त्यहाँका नागरिकलाई जति सक्दो चाँडो सुरक्षित स्थानमा सार्न युक्रेन सरकारले दर्जनौ बस मारियोपोल पठाएको हो। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले अफगानिस्तान भुखमरीको चरम अवस्थामा रहेको जनाएको छ। भुखमरीका कारण आर्थिक अवस्था नराम्ररी प्रभावित भएको र त्यहाँका नागरिकहरूले जीवनयापनका लागि आफ्ना साना नानीहरू समेत बेचिरहेको बताइएको छ। विश्वका विभिन्न राष्ट्रहरूले त्यहाँका नागरिकलाई सहयोग गर्न अपील गरिरहे पनि व्यवस्थित ब्याङ्किङको अभावले सहयोग पुर्याउन नसकिएको बताइएको छ। अब आर्थिक समाचार।
सरकारले आगामी 2078 वैशाख 6 गतेदेखि जेठ 18 गतेसम्म नेपालमा 7 राष्ट्रिय कृषि गणना गर्ने भएको छ। कृषि गणनाका लागि आवश्यक तयारी करिब करिब अन्तिममा पुगेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। देशका 6,000 वडाहरूमा पुगेर 8,000 गणकहरूबाट तथ्याङ्क संकलनका लागि गणक र सुपरभाइजर परिचालन गरिने भएको छ। यो गणनापछि देशका सबै स्थानीय तहहरूमा पुगेर कृषिको संरचनागत विवरण, कृषियोग्य जमीनको अवस्था, कृषिमा संलग्न किसान परिवारहरूको संख्या, जग्गाको खण्डीकरणको अवस्था र बाली लगाउने प्रवृत्ति तथा उत्पादनको अवस्था लगायतका विवरणहरू संकलन हुने केन्द्रीय तथ्याङ्क विभागका सूचना अधिकारी निर्देशक मनोहर घिमिरेले जानकारी दिनुभयो। तथ्याङ्क संकलन गर्दा जहाँ कृषि कार्य बढ़ी हुन्छ त्यस्ता वडाहरूलाई उच्च प्राथमिकता दिएर छनौट गरिएको विभागले जनाएको छ। हाल सबै जिल्लाहरूमा कृषि गणना कार्यालय स्थापना भइसकेको र गणकहरूको छनौटको काम जारी रहेको पनि विभागले जनाएको छ। विभागले हाल विराटनगर र नेपालगंजमा प्रशिक्षक प्रशिक्षणको कार्य अघि बढ़ाएको पनि सूचना अधिकारी घिमरेले जानकारी दिनुभयो। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष 2079-80 बजेट निर्माणका लागि सर्वसाधारणबाट समेत सुझाव माग गरेको छ। आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले दूरदराजका सर्वसाधारणबाट समेत सुझाव संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयास गर्दै टोल फ्री नम्बर समेत सार्वजनिक गरेको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
आयोजक नेपाल लगातार तेस्रो जित निकाल्दै त्रिकोणात्मक टी20 अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ। करण केसीले ह्याट्रिक विकेट लिएको खेलमा बिहिबार पुवा न्युगिनी पीएनजीलाई 37 रनले हराउँदै नेपाल एक खेल अगावै फाइनल पुगेको हो। यससँगै नेपालले आफ्नो 50औं टी20 अन्तर्राष्ट्रिय खेलमा सुखद नजिदा समेत निकालेको छ। टी20 अन्तर्राष्ट्रिय मान्यता पाएको 8 वर्षपछि नेपालले 50औं टी20 अन्तर्राष्ट्रिय खेल हो। नेपालले सन् 2014 टी20 अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। त्रिवेणी क्रिकेट मैदानमा नेपालले दिएको 204 रनको लक्ष्य पछ्याएको पीएनजीले 19 ओभर 4 बलमा अल आउट हुँदै 166 रन मात्र बनाउन सक्यो। सन्दीप लामी छाने पछि टी20 अन्तर्राष्ट्रियमा 50 विकेट लिने करण पहिलो नेपाली खेलाड़ी बने। नेपालको जितमा करणले ह्याट्रिक सहित 5 विकेट लिए। त्यस्तै अविनाश बोहरा र सोमपाल कामीले समान 2-2 विकेट लिए। सन्दीप लामी छानेले 1 विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 203 रन बनाएको थियो। दिपेन्द्र सिंह ऐरी र डेब्यू खेलाड़ी आदित अन्सारीले आक्रमक इनिङ खेलेपछि नेपालले 200 रनको स्कोर पार गरेको हो। नेपालले अन्तिम 3 ओभरमा 60 रन जोड्यो। दिपिन्द्रले 33 बलमा 3 चौका र 4 छक्का प्रहार गर्दै 66 रनको आक्रमक अर्धशतकीय इनिङ खेले। त्यस्तै आदिलले 11 बलमा 3 छक्का र 1 चौका प्रहार गर्दै 31 रन बनाए। त्यस्तै रोहित पौडेलले 23 बलमा 2 छक्का र 4 चौकाको मददमा 41 रन जोडे। आसिफ शेखले 29 बलमा 38 रन बनाउँदा कुशल भुतेलले 17 रनको योगदान गरे। जितसँगै नेपालले 3 खेलमा 6 अङ्क जोडेको छ। नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ। सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई 15 रनले हराएको थियो। त्यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई 6 विकेटले हराएको थियो। पीएनजीले 3 खेलमा अङ्क जोड्न सकेको छैन। पीएनजी पुछारमा रहेको छ। मलेसिया 2 खेलमा 2 अङ्क साथ तालिकाको दोस्रो स्थानमा रहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालको वरियता खसिएको हो। नयाँ वरियतामा नेपाल 168 स्थानमा रहेको छ।
अजय बम खेल समाचारका साथमा अब मौसम आज प्रदेश एक मध्य प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.2 डिग्री सेल्सियस न्यूनतम तापक्रम 16.6 डिग्री सेल्सियस अहिले बिहानको सापेक्षिक आर्द्रता 90%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:55 भयो भने सूर्यास्त भरि साँझ 6:21 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भ्रमणका लागि आज भारत जानुहुँदै नेपालमा गुणस्तरीय लगानी भित्र्याउनु पर्नेमा प्रधानमन्त्री देउवाको जोड़। वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सत्तारूढ़ दलहरूको निर्णय। 4,21,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्का सहित 27 जना विरूद्ध मुद्दा दायर। र रूसी मुद्रामा तेल खरिद नगरे पश्चिमा राष्ट्रहरूलाई तेल निर्यात नगर्ने रूसको चेतावनी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।